انزلر سلیم کنیم عوض بالله بسم الله الرحمن الرحیم. السلام علیکم خواتین و حضران، کسی صاحب نے پوچھا ہے کہ آپ کے خیال میں ہم پاکستانی قوم کی سب سے بڑی خوبی اور خامی کیا ہے؟ میرے خیال میں تو ہمارے کیریکٹرسٹکس میں جو میجر کیریکٹرسٹک ہیں وہ دو ہیں، ایک ہم جذباتی بہت ہیں، دوسرا ہم خود اپنی رائے کو ریسپیکٹ نہیں کرتے ہیں. اگر میں ایک صاحب کو 25 سال سے جانتا ہوں یا 30 سال سے جانتا ہوں اور مجھے معلوم ہے کہ وہ عبادت گزار ہیں اور شراب وغیرہ نہیں پیتے، لیکن 30 سال ان کے ساتھ قربت کے باوجود اگر کوئی ایک آدمی مجھے یہ کہہ دے کہ وہ فلاں صاحب شراب پیتے ہیں تو میں یہ بھول جاؤں گا کہ میرا ان کے ساتھ 30 سال کے تعلق کا تجربہ کیا ہے. میں فوری طور پر نہ صرف اس پہ یقین کر لوں گا بلکہ جو میرے ملنے والے ہیں سب سے کہوں گا کہ ہمیں پتہ ہی نہیں چلا وہ صاحب شراب پیتے تھے، تو میں بات کو آگے پھیلا دوں. یہ ایک چیز کو ظاہر کرے گی بات کہ مجھے خود اپنی رائے کا بھروسہ نہیں ہے، اپنی آبزرویشن پر میں بھروسہ نہیں کرتا اور میں اپنی جو میری 30 سال کی قربت کے بنیاد پر رائے قائم ہوئی ہے اس کو ریسپیکٹ نہیں کرتا. یہ بہت بڑی ہماری ویکنس ہے جس کی وجہ سے ہم پٹتے ہیں. تو ہونا تو یہ چاہیے کہ مجھے اپنی ذات پر اتنا بھروسہ ہو کہ جو کچھ میری آنکھوں نے دیکھا ہے، جو کچھ میں نے تجربہ کیا ہے، وہ درست ہے بنسبت کسی آدمی کی رائے کے. غالباً 1973 کا ذکر ہے. ہمارے ایک باس ہوتے تھے جو بعد میں، اس وقت بہت پڑھے لکھے تھے وہ، اور ہم ایک دوسرے سے یہ کہا کرتے تھے کہ یہ ایس ایم نقی صاحب غلط جاب میں ہیں، یہ فٹ ہیں ایمبیسیڈیریل جاب کے لیے جس قدر پڑھے لکھے تھے وہ. تو اب تو خیر وہ 97 ایئرس کے قریب ہیں. ان کا نام ہے ایس ایم نقی. اب وہ کینیڈا وغیرہ کی یونیورسٹیز میں لیکچر دیتے ہیں. 73 میں 28-29 سال کے درمیان میں کہیں تھا، تو کچھ کسی صاحب کے بارے میں مجھے کسی نے آ کے رپورٹ دی، تو میں نے اس پر ایک زبردست لیٹر لکھا. लेकिन चूंकि गवर्नमेंट की जॉब थी तो उसमें कुछ कवायद और जवाबत होते हैं, तो लेटर भेजने से पहले मैं अपने बॉस के पास गया कि साहब मैं ये लेटर भेजने लगा हूं। तो उन्होंने बड़े सुकून से उसे पढ़ा और कहने लगे कि बैठ जाए आप। तो ज्यादातर पंजाबी में गुफ्तगू करते थे, तो पंजाबी में उन्होंने कहा कि बैठ जाए, बैठ गया। तो मुझे कहने लगे कि ये जो लेटर आपने लिखा है इसकी बुनियाद क्या है। तो मैंने कहा फलां साहब ने मुझे ये बताया था। तो कहने लगे कि एक बात याद रखिए हमेशा कि हम में से किसी के पास इतना वक्त नहीं है कि हम किसी की हमदर्दी में जाके उसको ये बताएं कि तुम्हारे बारे में ये बात हुई है। तो जब कोई आके आपको कुछ बताता है किसी के बारे में तो उसकी तीन ही वजूहात हो सकती हैं। एक तो ये कि वो फितरतन शरारती है और वो आपके दरमियान फूट डलवाना चाहता है। दूसरी वजह ये हो सकती है कि इस जो साहब आपको बताने आए हैं इनकी अपनी उसके साथ कोई चपकलेश है और वो उसकी वजह से वो आप तक ये बात पहुंचा रहे हैं। तीसरी वजह ये हो सकती है कि इन साहब की चपकलेश है लेकिन ये कमजोर हैं और वो आपको यूज करना चाहते हैं कि आप उनके खिलाफ एक्शन लें, इनका बदला वो अपने आपके जरिए अपना बदला चुकाए। तो आप क्या बेवकूफ हैं कि आप किसी आदमी के मकासद पूरे कर दें? ये लेटर ले आइए, फाड़ के फेंक दें और आइंदा जब भी कोई आदमी आपको आके कोई बात बताए तो उसको पहले एग्जामिन कर लीजिए इन तीन बुनियादों पर। आप हमेशा सही नतीजे पर पहुंचेंगे और आपको हैरत होगी कि आप कभी किसी आदमी के बारे में भड़केंगे नहीं। तो ये गालिबन 73 का वाकया है क्योंकि 74 के शुरू में ट्रांसफर हो गई थी उनकी, तो चले गए थे हमारे पास से। तो गालिबन 73 में उन्होंने ये बात कही थी और मैंने 73 से लेके आज तक उनकी बात को हमेशा 100% दुरुस्त पाया। और 73 के बाद मैं कभी भड़का नहीं किसी आदमी के कहने पर। तो ये एक आदत है हमारी, तो अगर हम सुनी सुनाई बातों पर जाने की बजाय सब चीजों को एग्जामिन कर लिया करें कि मैं इस 30 साल में इन साहब को इतनी कुर्बत से जानता हूं, तो अगर मैंने कभी ये नहीं तजर्बा किया कि इन पे शुबा भी हो जाए कि नशा करते हैं, तो इन साहब के कहने से क्या होता है। मैं उन्हें बेहतर जानता हूं, तो बहुत सी चीजें उसको ठीक हो जाएंगी। और इसके अंदर एक दीनी पहलू भी निकलता है, बल्कि दो। ये जो हम किसी से बात सुन के आगे पास ऑन करते हैं, तो हदीस मौजूद है कि एक आदमी के झूठा होने के लिए यही काफी है कि वो सुनी सुनाई बात को बगैर तहकीक के आगे बढ़ा दे। ये अल्फाज नहीं है हदीस के, उसका मफहूम है। तो By that standard, तो हम झूठे करार पा गए। दूसरा दीनी पहलू इसका ये निकलता है कि मुसलमान तो दूसरों के ऐबों पर पर्दा डालता है, نہ کہ وہ انہیں اچھالتا ہے. تو ہم یہ اس طرح دوہرا جرم کر رہے ہوتے ہیں. میری نظر میں تو یہی دو ایسی چیزیں ہیں جن کا نقصان ہمیں بہت ہوتا ہے. ایک تو جذباتی ہیں, دوسرا ہم سنی سنائی باتوں پر رائے قائم کرتے ہیں. ایک کسی نے پوچھا ہے کہ اگر پاک اور ناپاک کے وہم کی وجہ سے نماز پڑھنے میں دشواری ہو, ارد گرد کے ماحول کے بارے میں بھی وہم ہو, اسلام میں نماز کے لیے کس حد تک کپڑوں اور جگہ کی صفائی ضروری ہے؟ بڑی سامنے کی سیدھی سی ایک بات ہے کہ ایک چیز ہے وہم اور دوسری چیز ہے حقیقت. وہم اور حقیقت میں فرق جانچنے کے لیے ہمارے پاس یارڈ سٹک موجود ہے کہ ہمارے دین نے ہمیں پاکی اور ناپاکی کا کیا معیار بتایا ہے, اس معیار کو ہم یارڈ سٹک مان لیں اور چیزوں کو اس پر اگر تولیں گے تو ہمیں پتہ چل جائے گا کہ کیا درست کیا غلط. اسلام کے مطابق تو رب تعالیٰ کی پوری زمین جانماز ہے, نماز پڑھی جا سکتی ہے صرف اس شرط کے ساتھ کہ کہیں پر ظاہری گندگی دکھائی نہ دے رہی ہو, نماز پڑھ سکتے ہیں. اس کو یارڈ سٹک ہم بنا لیں. کپڑوں کی پاکی ناپاکی کے بارے میں بھی ہے کہ اگر جب ہم واش روم جاتے ہیں تو کپڑوں پر چھینٹے نہیں پڑنے چاہیے پیشاب کے یا دوسری چیزوں کے, اسی طرح کوئی ناپاک چیز نہیں لگنی چاہیے جس میں بلڈ بھی شامل ہے. تو اگر ایسی کوئی ظاہری چیزیں نہیں ہیں وہاں تو اس کو پاک تسلیم کر لیجیے, اس یارڈ سٹک پہ ماپیے, کیونکہ حقیقت اور وہم کے درمیان فرق وہی ایک یارڈ سٹک قائم کر سکے گی اور کچھ نہیں. ہم یہ کوئی خط ہے کہیں سے, تو پہلا پیرا تو اس کا وہ مجھ سے متعلق ہے, اس کو چھوڑ دیجئے. تو ان کا سوال اصل میں یہ ہے کہ 2011 سے آزمائشوں پریشانیوں کا ایک لامتناہی سلسلہ شروع ہوا ہے, چاروں طرف سے بہت پریشانی ہے. چلیے یہ ان کا ذاتی ہے معاملہ, اس کو پڑھوں گا نہیں, لیکن میں جواب دے دیتا ہوں. یہ غیر ملک سے آیا ہوا لیٹر ہے غالباً. یہ آپ کی پریشانیوں کا سلسلہ اصل میں 2011 سے نہیں شروع ہوا, یہ شروع ہوا ہے 2010 سے. اور اسے اب ختم ہو جانا چاہیے, میرا اپنا خیال ہے کہ رب تعالیٰ مہربانی فرمائے گا اور لاسٹ ویک آف دسمبر آن ورڈ آپ کی اللہ مشکلات کو آسان کر دے گا انشاءاللہ تعالی. اب ان کا اگلا مسئلہ میں اپنی 44 سالہ زندگی میں تقریباً 4-5 جگہوں پر بیعت ہوئی، مگر سالوں سے کسی روحانی سلسلے سے کوئی رابطہ نہیں ہے. روزانہ 10-15 وظائف پڑھتے رہیں یہ صاحب، اور اس ہفتے تنگ آ کے سب کچھ چھوڑ دیا. یہ پہلی بنیادی غلطی تو آپ نے یہ کی کہ آپ بجائے ایک جگہ بیعت ہونے کے 4-5 جگہوں پر بیعت ہو گئے. غلط ہوا. بیعت کے سلسلے میں میں یہاں اکثر عرض کرتا رہتا ہوں کہ ہم بیعت کرنے میں بہت جلد بازی سے کام لیتے ہیں. ابھی شاید جلد بازی ہماری فطرت ہی کا حصہ ہے. مجھے ایک صاحب کی بات یاد آ گئی. ان کے پاس ایک فارنر آئے تھے ملنے کام سے، تو چونکہ وہ کام سے آئے تھے تو یہ انہیں لیے لیے پھرتے رہے اپنی گاڑی میں. تو جس دن وہ جا رہے تھے تو ایئرپورٹ کے راستے میں انہوں نے شکریہ ادا کیا فارنر نے، جیسے فارمیلٹی ہوتی ہے، اور ملک کی تعریف بھی کی، مہمان نوازی کی تعریف کی، یہ سب فارمیلٹیز ہیں. ایک جملہ انہوں نے کہا اس فارنر نے، بہت ہی اچھا ملک ہے، لوگ بڑے اچھے ہیں، محبت والے ہیں، مہمان نواز ہیں، بس ایک بات میری سمجھ میں نہیں آئی کہ آپ لوگ سب اتنی جلدی میں کیوں ہیں. سڑک پر جو ہمارا بیہیویئر ہے اس کو دیکھ کے انہوں نے کہا کہ یہ نہیں سمجھ آئی کہ آپ سب لوگ اتنی جلدی میں کیوں ہیں. اور یہ جلدی کے معاملہ، شجاعت ہاشمی ہمارے ٹیلی ویژن اور فلم کے بہت نامور آرٹسٹ ہیں، انہوں نے ایک قصہ سنایا. وہ گھر پہ تشریف لائے تھے تو ہمارے گھر کے قریب ایک ریلوے کراسنگ ہے، تو وہاں اس وقت وہ ریلوے کراسنگ بند ہوگا، گاڑی کو گزرنا ہوگا. تو ہمارے یہاں یہ دستور ہے کہ بائسیکل والے حضرات بائسیکل اٹھاتے ہیں اور پیدل کراس کرنے کی کوشش کرتے ہیں. تو ایک صاحب تھے اچھی عمر کے تھے، باریش تھے، تو انہوں نے بائسیکل اٹھائی اور کراس کرنا شروع کیا. تو ان سب کا جو لوگ دیکھ رہے تھے سانس رک گیا ایک دم کے. ان میں اور گاڑی میں بہت کم ڈسٹینس تھا، تو انہوں نے آنکھیں بند کر لی کہ یہ صاحب تو گاڑی کے نیچے آ گئے، لکیلی بچ گئے. تو سب نے کمنٹ کیے کہ دیکھیے انہیں جلدی تھی بہت، میں کہیں پہنچنا ہوگا، کچھ ضرورت ہوگی جس کے تحت بہت جلدی میں تھے. تو انہوں نے جان کی پرواہ نہیں کی اور اتنا بڑا رسک لے لیا. تو اس کے بعد وہ لیول کراسنگ کھل گیا، تو یہ لوگ گئے. تو جو ہی اس ریلوے کراسنگ کے پار پہنچے تو وہاں ایک صاحب بیٹھے ہوئے وہ مداری تماشا دکھا رہے تھے، اور وہ بزرگ وہاں کھڑے ہوئے اس تماشے کو دیکھ رہے تھے. تو یہ جلدی جو ہم کرتے ہیں ہر کام میں، یہ شاید ہمارے فطرت میں آ گئی ہے یہ بات. ہم بیعت میں بھی جلد بازی کرتے ہیں، جہاں کسی کی ایک بات سے متاثر ہوئے ہم نے بیعت کر لی، اور کچھ عرصے کے بعد پھر ہم بدزن ہوتے ہیں اور وہاں سے دور بھاگتے ہیں. میں ہمیشہ ایک بات کہتا ہوں کہ بیعت کرنے میں جلد بازی نہ کیجیے، بلکہ جن صاحب سے آپ متاثر ہوں وہاں کثرت سے جائیے اور کچھ دیر وہاں گزاریے، اور خاموشی سے آبزرو کرتے رہیے. تو 4-6 مہینے کے بعد جب آپ پوری طرح مطمئن ہو جائیں कि ये जगह दुरुस्त है, यहां मुझे बैत हो जाना चाहिए। बैत कर लीजिए, फिर दोबारा आपको चेंज नहीं करना पड़ेगी। तो ये फैसला बड़ा अहम होता है। तो बैत करने के बाद आप किसी के पास फिर जाइए मत, सलाम करने चले जाएं, जरूर जाइए जस्ट टू पे योर रेस्पेक्ट्स देयर, लेकिन दुआ कराने के लिए या मदद के लिए वहां मत जाइए। इस काम के लिए सिर्फ आपके अपने मुर्शिद साहब काफी हैं, उन्हीं के पास जाइए। तो मुझे नहीं मालूम इनकी बैत की इस वक्त क्या पोजीशन होगी, कि ये के बाद दिग्रे चार पांच बैत कर डाली इन्होंने। तो मेरा तो ये मशवरा है कि जहां जहां आपने बैत की थी, अगर आप मुतमईन नहीं हैं, तो उन सब से बैत के रिवर्सल की रिक्वेस्ट कर डालिए, आजाद हो जाइए और आइंदा के लिए जल्दबाजी में बैत करने से तौबा कीजिए। लोगों से मिलिए, उनको परखिए, और दो चार हफ्ते नहीं बल्कि चार छह महीने, आठ महीने, साल उनको परखिए हर हर तरीके से। जब मुतमईन हो जाएं तो फिर बैत कर डालिए, तो फिर इंशाल्लाह आपको मायूसी नहीं होगी। जहां तक 10-15 वज़ाइफ पढ़ने की बात है, हम लोग सभी बड़े शौकीन हैं वज़ाइफ पढ़ने के, और हमारी कोशिश ये होती है कि सोते में भी हम अगर वजीफा पढ़ सकें तो पढ़ डालें। फकीर लोग तस्बीहात की वैरायटी पर नहीं जाते, वो एक वक्त में एक आध कोई तस्बीह करेंगे, गरचे उसकी तादाद बहुत होती है, लेकिन वैरायटी बड़ी लिमिटेड है, एक या दो मैक्सिमम, इससे ज्यादा नहीं पढ़ते। जब मैं तस्बीहात की बात करता हूं तो उसमें दुरूद शरीफ शामिल नहीं है, दुरूद शरीफ पढ़ना चाहिए। तो आप मेरे ख्याल में तो ये कर लीजिए, ये जो आपकी परेशानियां हैं ये बड़ी आसानी से दूर हो जाएंगी कि वज़ाइफ छोड़ दीजिए बिल्कुल। फिर आपने खुद भी लिखा है कि मैंने इसको छोड़ दिया, इस हफ्ते तंग आकर सब कुछ छोड़ दिया, बहुत अच्छा किया, छोड़ दीजिए। कोशिश कीजिए कि हर नमाज के बाद कुरान पाक की तलावत कर सकें। गालिबन आपकी रिहाइश अमेरिका में है, तो वहां चूंकि जॉब पर खासी सख्ती होती है कि हिल नहीं सकता आदमी, तो उसका बड़ा आसान काम है। जो भी सूरतें आपको जुबानी याद हैं, नमाज के बाद उनको दिल में पढ़ लीजिए। घर पे जब हैं तो फिर नाजरा पढ़िए, देखकर पढ़िए, इंशाल्लाह ताला ये जो कुछ भी असरात आप पर आए हैं वज़ाइफ, मुख्तलिफ वज़ाइफ पढ़ने के, वो धुल जाएंगे, आपकी परेशानियां रफ्ता रफ्ता दूर होती चली जाएंगी इंशाल्लाह। इनका तीसरा सवाल है कि गुज़श्ता 2 साल से जॉबलेस हूं, एडमिनिस्ट्रेशन का तजर्बा है, ख़ुसूसी रहनुमाई की दरख्वास्त है कि किस फील्ड में अप्लाई करूं या मजीद कोई डिप्लोमा कर लूं, बैंकिंग, सोशल वर्क, एचआर या कुछ और। सब इसका जवाब मैं आपकी खिदमत में पेश कर देता हूं, लेकिन जवाब देने से पहले एक मेरी छोटी सी गुजारिश है। एक लफ्ज का मतलब आज तक मुझे समझ नहीं आया, वो है खसूसी दुआ, खसूसी रहनुमाई, खसूसी दवा। ये खसूसी का लफ्ज मुझे आज तक समझ नहीं आया। मैंने बतेरी कोशिश की कि बड़े साहिब इल्म लोगों से मिलता रहा, तो उनसे भी मैंने पूछा कि खसूसी दुआ क्या होती है, तो वो भी जवाब नहीं दे पाए कि खसूसी दुआ क्या होती है। तो उनको भी अपने साथ परेशान कर डाला ये सवाल पूछ के कि खसूसी दुआ। इसी तरह ये रहनुमाई जो है, वो खसूसी रहनुमाई नहीं मैं आज तक समझ सका। एक साहब ने अगर मुझसे पूछा है कि फलां स्ट्रीट कहाँ है, तो मैंने अर्ज कर दिया कि साहब इस तरह से तशरीफ ले जाइए, स्ट्रीट तक जा पहुंचेंगे। अब ये तो रहनुमाई हो गई। अब खसूसी रहनुमाई से मुराद मुझे नहीं मालूम कि या तो उनको मैं एक GPRS सिस्टम दूं, साथ नक्शा बना के दे दूं, साथ एक गाइड कर दूं, चलता कर दूं कि जाइए इनको। हम जहन से ये पेज निकाल लें कि खसूसी और अमूमी कोई चीजें होती हैं। जब हम इस VIP कल्चर से बाहर निकल आए तो बेहतर है। दुआ तो दुआ है। अब कल को अगर रब के हजूर जब पेश हूं तो मैं हाथ बांध के अर्ज करूं कि या बारी ताला, मुझे तो जन्नत में खसूसी जगह दे दे, VIP महल दे दे। ये इन चीजों से हम जहनी तौर पर निकल जाए तो बेहतर है। खसूसी अमूमी कुछ नहीं है, दुआ सिर्फ दुआ है। आप एडमिनिस्ट्रेशन ही में रहिए, वही आपके लिए बेहतर है। HR में मत जाइएगा। आपके मजाज में असल में दो चीजें बहुत ही नुमाया हैं, एक आपका गुस्सा और दूसरा जिद। ये HR में नहीं चल पाएंगी। एडमिनिस्ट्रेशन में रहिए, वो बेहतर है आपके लिए। उन्होंने साहबजादी के बारे में पूछा कि उन्होंने यूनिवर्सिटी अप्लाई करनी है, कौन सा फील्ड बेहतर रहेगा। इन्हें साइकोलॉजी करा दीजिए, वो ज्यादा बेहतर रहेगा इनके लिए। इन्होंने एक दरख्वास्त की, इनके पहले दो जुमले नहीं मैं पढ़ रहा, वो जाती हैं जरा। आपसे इल्तजा है कि उंगली पकड़कर अल्लाह की तरफ पलटने कर सफर आसान कर दीजिए, रहनुमाई कर दीजिए। अपने हल्का अहबाब में शामिल करके रूहानी तवज्जो से हमें दीन और दुनिया का फैज दे दें। साहब इसमें आपका ये हुस्न ज़न देख के अपने बारे में मैं शर्मिंदा हो रहा हूं और दिल से, सच्चे दिल से वाकई दुआ निकली है कि या अल्लाह मुझे कुछ थोड़ा सा ही नेक बना दे, कि तेरे ये सादा बंदे मुझे बहुत नेक आदमी समझते हैं। थोड़ी सी नेकी की एक हल्की सी खुशबू ही अता कर दे मुझे, ये मैं सच्चाई से दुआ कह रहा हूं। बात यह है कि मैं, जो आदमी खुद गुनाहों में डूबा है, भटका हुआ है, वो किसी को रहनुमाई क्या फराहम करेगा। तो ये मेरे बस का नहीं है और न मैं इसके लिए मुनासिब आदमी हूं। मैं तो हर एक को बड़ी साफगोई से अर्ज कर देता हूं, बहुत गुनाहगार आदमी हूं, मुझसे किसी को क्या मिलेगा सवाए गुनाहों के। आप किसी नेक आदमी को तलाश कीजिए, बहुत मिलेंगे आपको अपने इर्द गिर्द। गालिबन आप अमेरिका में हैं, अमेरिका में तलाश कर लीजिए। जिस शहर में आप हैं उसी में दो आदमी आपको मिल जाएंगे जो बड़े नेक हैं, रूहानियत की राह पर हैं। तो इनमें जो जरा स्मार्ट बॉडी के लंबे कद के हैं और खामोश रहते हैं, सीरियस हैं, उनको पकड़ लीजिए, वो आपको गाइड कर देंगे। एक सवाल है कि आप कुतुब में कई जगह लिखा है कि ये जमीन और आसमान कुन से बने हैं, लेकिन कुरान पाक में जिक्र है कि हमने जमीन और आसमान खल्क किए हैं। ये अल्लाह की सिफत खल्क से बने हैं। कुन से तो अरवाह और फरिश्ते बने हैं, कुन तो अल्लाह पाक का अम्र है। अल्लाह पाक का अम्र वो लिखना चाह रहे हैं कि अल्लाह पाक की उम्र को मौत और फना नहीं है, लेकिन सिर्फ खल्क को तो वक्त भी निकलता है और फना और मौत भी है। आप इसको यूं समझिए थोड़ा सा, इसमें कोई शक नहीं जो आपने कहा कि कुन अम्र है। ये जो सिफ्त खल्क है, ये बल्कि इसको यूं जरा सामने लेना पड़ेगा ताकि एक्सप्लेन पूरी तरह हो जाए कि रब की सिफात में से एक सिफत है खालिक। और तखलीक खालिक ही की निस्बत से है। लेकिन उसको हरकत में क्या चीज लेकर आएगी कि तखलीक शुरू हो जाए? और वो इरादा रब ताला का या रब का यूं चाहना, ये ज्यादा दुरुस्त है कि रब चाहता है और वो काम हो जाता है। वो चाहना क्या है? वो चाहना ही तो अम्र है कि रब ने यूं चाहा, वो अम्र है। और उस अम्र के जरिए से रब ताला की तखलीक की सिफत काम में आ गई। तो बात कहीं से भी आप लेंगे तो रब के चाहने से शुरू होगी, और रब का चाहना ही अम्र है कि जो वो चाहता है वो हुक्म है, उसे होना है और कैरी आउट करना है उसको फरिश्तों ने। तो बात वो एक ही है। अल्लाह की सिफत खालिक, उसको फना नहीं है वो अम्र, वो हमेशा कायम रहने वाली है, इसलिए कि वो रब की सिफत है और रब हमेशा कायम रहने वाला है। तो ये दुरुस्त नहीं होगा कहना कि उसकी इस सिफत को फना है। हां, तखलीक को फना है, جو کچھ اس نے تخلیق کیا ہے اس کا ایک لائف سائیکل ہے، وہ لائف سائیکل پورا ہونے کے بعد وہ خود بخود ختم ہو جائے گی. یہ کائنات بھی، زمین بھی، یہ اس کی تخلیق ہے، ہم بھی اس کی تخلیق ہیں، ان سب چیزوں کا ایک لائف سائیکل ہے، فنا ہو جائے گا. تو تخلیق کو فنا ہے معاذ اللہ، اس کی کسی صفت کو فنا نہیں. یہ ذرا سا فرق سمجھنے کی بات ہے. تو اس کی ہر صفت کے پیچھے اس کا امر کار فرما ہوتا ہے. ایک صاحب نے سوال پوچھا ہے کہ آپ صلی اللہ علیہ وسلم سے محبت تو انسان ان کی سنت پر عمل سے اظہار کر سکتا ہے، لیکن اگر آپ حضرت امام حسین رضی اللہ تعالی عنہ سے محبت کے دعوے دار ہیں تو آپ کو کیا کرنا چاہیے؟ آپ کا عمل کیسا ہونا چاہیے؟ ان سے محبت کیسے دل میں پالی جائے؟ بات یہ ہے کہ ہم جس انسان سے پیار کرتے ہیں ہم اسے آئیڈیلائز کرتے ہیں، اور ہمیں یہ خوف رہتا ہے کہ جس سے ہم پیار کرتے ہیں وہ ہم سے ناراض نہ ہو جائے. تو اس کی خوشنودی کے لیے ہم ہر وہ کام کرتے ہیں جو اسے پسند ہو، اور اس کام سے دور رہتے ہیں جو اسے پسند نہ ہو. تو آپ صلی اللہ علیہ وسلم سے ہمارے پیار کا تقاضا، جیسے آپ نے خود لکھا کہ اس کا تقاضا یہ ہے کہ ہم آپ صلی اللہ علیہ وسلم کی سنت پر پوری طرح عمل کریں، وہ تمام کام کریں جو آپ صلی اللہ علیہ وسلم کو پسند ہیں، اور ان تمام کاموں سے دور رہیں جو آپ صلی اللہ علیہ وسلم کو پسند نہیں تھے یا ناپسند تھے. اسی طرح اگر ہمیں جناب حضرت امام حسین رضی اللہ تعالی عنہ سے پیار ہے، جس ڈھب پر جناب حضرت امام حسین رضی اللہ تعالی عنہ نے زندگی گزاری ہے، ہم اسی ڈھب پر اپنی زندگی کو ڈھال لیں. چونکہ حضرت امام حسین رضی اللہ تعالی عنہ آپ صلی اللہ علیہ وسلم سے ہی تعلیم حاصل کیے ہوئے ہیں اور آپ کے تربیت یافتہ ہیں، تو اگر ان کے نقش قدم پر ہم چلتے ہیں تو پھر ہم اسلام ہی پر عمل کر رہے ہوں گے. تو ہمیں جناب حضرت امام حسین رضی اللہ تعالی عنہ کے نقش قدم پر چل لینا چاہیے. یہ سوال پوچھا ہے کہ جناب حضرت امام حسین رضی اللہ تعالی عنہ کا علم بھی تھا یا حضرت عباس رضی اللہ تعالی عنہ کا علم بھی حضرت امام حسین رضی اللہ تعالی عنہ کا علم سمجھا جائے گا؟ اب میری معلومات کی حد تک جناب حضرت عباس رضی اللہ تعالی عنہ کو علمدار اس لیے کہتے ہیں کہ میدان کربلا میں علم جناب حضرت عباس رضی اللہ تعالی عنہ کو عطا ہوا تھا کہ آپ اس علم کو علم بردار ہوں گے، اس وہ علم در حقیقت جناب حضرت امام حسین رضی اللہ تعالی عنہ ہی کا تھا. وہ علم ایک ہی ہے. یہ کسی صاحب کو ایک سوال کے کین یو گائیڈ اینی اسپیسیفک ورشپ ٹو بی پرفارمڈ ان خانہ کعبہ ٹو پلیز اللہ سبحانہ و تعالی اینڈ ٹو سیک ہز فورگیونیس ٹو اینڈ مرسی. آپ یقینی طور پر فرض عبادات تو پرفارم کر رہے ہوں گے. خانہ کعبہ میں جب بھی آپ بیٹھتے ہیں اور ویسے بھی عام زندگی میں بھی قرآن پاک کی تلاوت کثرت سے کیجیے. کسی صاحب کا سوال پڑھ دیتا ہوں لیکن اس کا جواب نیکسٹ سنڈے انشاءاللہ تعالی بشرط زندگی عرض کر دوں گا کہ منصور الحلاج اور ان کے مرشد کے بارے میں تو آپ نے بیان کیا تھا, پلیز ان کے عشق اور تڑپ کے بارے میں بھی مناسب سمجھیں تو مزید بیان کر دیں. میں ضرور عرض کر دوں گا آپ سے. یہ ان کا ایک اور سوال ہے, اس کا تو مختصر جواب دے سکتا ہوں. کیا مرشد کو اپنے مرید کی وفات کا علم ہو جاتا ہے؟ دیکھیے بھائی, میں اکثر و بیشتر یہاں عرض کرتا ہوں کہ آپ کے مرشد آپ ہی طرح کے انسان ہیں, اللہ تعالی کے محتاج بندے. ہمیں ہر وقت ایک بات یاد رکھنی چاہیے کہ عالم الغیب صرف اور صرف رب ہے. ہاں, جسے وہ جتنا چاہتا ہے اتنا علم عطا کر دیتا ہے. تو یہ کہ آپ کے مرشد صاحب کو مرید کے ساتھ, ہر مرید کے ساتھ پیش آنے والے واقعات کا علم ہو, غلط کانسیپٹ ہے. میں نہیں اس کو انڈورس کروں گا کبھی, اس لیے کہ اس طرح کا علم صرف رب کے پاس ہے, کسی بندے کے پاس نہیں ہوگا. بندہ تو ہر طریقے سے محتاج ہے رب تعالی کا. ہاں, رب جسے چاہے جتنا چاہے عطا کر دے, وہ مالک ہے, اس کو کون پوچھنے والا ہے. تو یہ گمان نہ رکھیے اپنے مرشد صاحب کے بارے میں کہ ان کو ہر مرید کے بارے میں ہر چیز کا پتا ہوگا, ورنہ آپ کو مایوسی ہوگی. مرشد سے مایوسی نہیں ہونی چاہیے کہ وہ علم, حصول علم کا سلسلہ رک جاتا ہے. تو مرشد کو انسان سمجھیے, اپنے جیسا انسان جو ہماری طرح اللہ کا محتاج بندہ ہے. इन्होंने किसी का जिक्र किया है कि उनकी डेथ हो गई है, बीमार थी, तो उनके लिए अगर मुनासिब हो तो दुआ कर दें, फातिहा उनके लिए पढ़ देते हैं। इंशाअल्लाह ताला अगली इतवार बशर्ते जिंदगी मुलाकात होती है। अस्सलामु अलैकुम।